घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। साथी ओम प्रकाश पाण्डेसँगै म चुडामणि अरियालको नमस्कार। भारसिंह एफएम 102.2 बजाङको साइपाल एफएम 100.6 बजाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
प्रधानमन्त्री ओलीद्वारा शपथ, 3 सदस्यीय मन्त्री परिषद गठन, प्रदेश नम्बर 7 डोटीबाट निर्वाचित माओवादी केन्द्रका सांसद त्रिलोचन भट्ट मुख्यमन्त्रीमा नियुक्त,
विप्लव निकट नेकपा माओवादीले स्थानीय सरकारले लिँदै आएको कर बढाएको प्रति आपत्ति, कञ्चनपुरको कृष्णपुरमा श्रीमानद्वारा कुटपिट गरी आफ्नै श्रीमतीको हत्या,
खर्चको विवरण बुझाउन राष्ट्रिय सभा उम्मेद्वारलाई निर्वाचन आयोगको निर्देशन, देउवाद्वारा प्रधानमन्त्रीबाट राजीनामा
र डिभिजन 2 उपाधिका लागि नेपाललाई 278 रनको लक्ष्य।
गौतम गोत्र एकता समाज नेपाल केन्द्रीय कार्यालय टिकापुर कैलालीको साधारण सभा सम्बन्धी अत्यन्त जरुरी सूचना। यस गौतम गोत्र एकता समाज नेपालको 4 वार्षिक साधारण सभा पूर्व न्यायाधीश श्री वीरसिंह महराज्यूको आतिथ्यमा
यही फागुन 5
टिकापुर स्थित भावना होटलमा सम्पन्न हुने हुँदा सम्पूर्ण गौतम गोत्री गोत्रियार बन्धुहरूलाई पत्राचार गरिसकिएको छ। पत्र नपुगेको भए यसै सूचनालाई आधार मानेर उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ। अध्यक्ष वीरमञ्जन बटाला, गौतम गोत्र एकता समाज नेपाल केन्द्रीय कार्यालय टिकापुर कैलाली। थप जानकारीका लागि मोबाइल नम्बर 98 48 42 71 62, 98 68 44 10 92, 98 15 68 06 76।
अब समाचार क्रम विस्तारमा। नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथ लिनुभएको हो। समारोहमा पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री लगायत विशिष्ट अधिकारीको सहभागिता रहेको थियो। ओलीले जनताको नाममा शपथ लिनुभएको थियो। त्यसअघि आजै ओलीलाई राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा 76 उपधारा 2 बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो। हिजो मात्रै निर्वाचन आयोगले प्रतिनिधि सभातर्फको समानुपातिक नतिजा राष्ट्रपतिलाई बुझाएको थियो। आयोगले नतिजा बुझाए लगत्तै दल नयाँ सरकार गठनमा लाग्नु भएको हो। यसअघि माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताले ओलीको प्रधानमन्त्रीको दावी राष्ट्रपति समक्ष पेश गरेका थिए। यसैबीच प्रधानमन्त्री ओलीले 3 सदस्यीय मन्त्री परिषद गठन गर्नुभएको छ। ओलीको सिफारिसमा लालबाबु पण्डित र थममाया थापा मन्त्री बन्नुभएको हो। तर माओवादी केन्द्रले भने मन्त्री पठाएन, मन्त्रालय भागभण्डा नटुङ्गिएकाले मन्त्री नपठाइएको माओवादीले जनाएको छ। मन्त्रालय भागभण्डाबारे दुई दलबीच आजै साँझ छलफल गर्ने तय भएको छ।
प्रदेश नम्बर 7 डोटीबाट निर्वाचित माओवादी केन्द्रका सांसद त्रिलोचन भट्ट मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। उहाँलाई आज प्रदेश नम्बर 7 प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नियुक्ति पत्र दिनुभएको छ। उहाँले 5 दिउँसो 3 प्रदेश प्रमुखको कार्यालयमा औपचारिक शपथ लिने कार्यक्रम रहेको छ। नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो। प्रदेश नम्बर 7 मुख्यमन्त्रीका लागि माओवादी संसदीय दलका नेता त्रिलोचन भट्टले बुधबार प्रदेश प्रमुख मोहनराज मल्ल समक्ष दावी पत्र पेश गर्नुभएको थियो। एमाले र माओवादीका 37 सांसदको हस्ताक्षरसहित उहाँले दावी पेश गर्नुभएको हो। प्रदेश प्रमुख नियुक्त भएसँगै मुख्यमन्त्री भट्टलाई प्रदेश प्रमुख मल्लले खादा उडाएर सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ। मुख्यमन्त्री नियुक्त भएपछि भट्टले प्रदेश कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै संघीयतालाई संस्थागत गर्ने आफ्नो पहिलो कार्यभार रहेको बताउनु भएको छ। उहाँले संघीयतालाई संस्थागत गर्ने र संघीयताको जग बसाल्नेतर्फ ध्यान दिने आफ्नो पहिलो कर्तव्य रहेको बताउनुभयो। मुख्यमन्त्री भट्टले 7 प्रदेश चुनौतीसँगै थुप्रै सम्भावना रहेको क्षेत्र भएको बताउनु भएको छ। 7 प्रदेश विगतदेखि नै उत्पीडनमा रहेको बताउँदै उहाँले यस क्षेत्रमा रहेका स्रोतहरूको सही पहिचान गर्न सके देशकै धनी प्रदेश बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। जडीबुटी, कृषि, जलस्रोत र पर्यटनको सम्भावना उजागर गरे मात्रै प्रदेश 7 समृद्ध र धनी प्रदेश बन्ने भएकाले प्रदेश सरकारले त्यसमा ध्यान दिने बताउनुभयो।
विप्लव निकट नेकपा माओवादीले स्थानीय सरकारले लिँदै आएको कर बढाएको प्रति आपत्ति जनाएको छ। आज थारुवान स्वायत्त जनपरिषदले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघीयता कार्यान्वयनका नाममा कर बढाएको प्रति आपत्ति जनाइएको हो। पत्रकार सम्मेलनमा बोल्दै विप्लव माओवादीका पोलिट ब्युरो सदस्य ओम प्रकाश पुनले स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिहरूले गरिरहेको विकास प्रक्रियामा ठूलो नीतिगत भ्रष्टाचार भइरहेको आरोप लगाउनु भयो। उहाँले एनसेल लगायतका ठूला निजी कम्पनीहरूले कर नतिरेर राज्यलाई निरन्तर ठगिरहेकाले एनसेलका भौतिक संरचनाहरूमा आक्रमण गर्ने चेतावनी समेत दिनुभयो। उहाँले देशमा दुई सत्ता, दुई सेना र दुई सरकार रहेकोले स्थानीय निकायले गरिरहेको कामलाई नजिकबाट हेरिरहेको जानकारी दिनुभयो। जनताको करबाट उठेको रकममा भ्रष्टाचार भए स्थानीय निकायका प्रतिनिधिलाई कारवाही गर्ने बताउँदै उहाँले संघीयताको नाममा अनावश्यक कर्मचारी पाल्न कर बढाए आफूहरूको स्थानीय सत्ताले कारवाही गर्ने चेतावनी दिनुभयो। वाम गठबन्धनको एकता केवल सत्ता प्राप्तिको लागि भएकोले सही अर्थमा एमाले र माओवादी कम्युनिस्ट पार्टी नरहेको पुनको आरोप रहेको छ। नेता पुनले गोदावरी नगरपालिका साथ हरैयामा रहेको झन्डै 21.5 बिघा जग्गामा बसेका सुकुम्बासीहरूलाई नहटाउन चेतावनी समेत दिनुभएको छ। उक्त जग्गा रणबहादुर शाहको नाममा रहेको थियो। सो जग्गा केही दिन अघि मात्रै करिब 60 करोड रुपियाँमा बिक्री भइसकेको छ। जग्गा तत्कालीन माओवादीले कब्जा गरी सुकुम्बासीलाई राखेको थियो। सो जग्गामा रहेका सुकुम्बासीलाई हटाइए जग्गा धनीलाई कारवाही गर्न नेता पुनको चेतावनी रहेको छ।
कञ्चनपुरको कृष्णपुरमा श्रीमान कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कृष्णपुर चार किचाई बस्ने 42 वर्षीय बिरु डगौराले आफ्नै श्रीमती लाहु डगौरा चौधरीको हत्या गरेका हुन्। बुधबार राति श्रीमान श्रीमती बीच सामान्य विवाद हुँदा श्रीमानको कुटाइबाट लाहुको ज्यान गएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। घरमा श्रीमान श्रीमती मात्रै बस्ने र दुवैले रक्सी खाएकाले विवाद भएपछि श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउतले बताउनुभयो। प्रहरी निरीक्षक साउथका अनुसार कुनै हतियारको प्रयोग भएको नदेखिए पनि चौधरीको शरीरमा ससाना चोटहरू देखिएको छ। घटनापछि बिरु डगौरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
कञ्चनपुरमा जारी पर्यटन महोत्सवका बारेमा तयार पारिएको एक रेडियो रिपोर्ट अबको प्रस्तुतिमा।
स्वागत छ सर यहाँलाई।
धन्यवाद। म सुरेश रावल, कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्ष।
हजुर सर, प्रत्येक वर्ष चाहिँ यस वर्ष पनि कञ्चनपुर उद्योग वाणिज्य संघले चाहिँ औद्योगिक मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सञ्चालन गरेको छ। यस वर्षको मेलाको मुख्य आकर्षण चाहिँ के छ मेलामा अवलोकनकर्ताको लागि?
अब प्रत्येक वर्ष झन् नेपालमा उत्पादित वस्तुहरूको प्रदर्शन हो। भर्खरै हामीले इन्डो नेपाल ट्रेड र भारतीय देहरादूनमा सम्पन्न गरेका छौँ, र त्यहाँ सहभागी भएर हाम्रा नेपाली उत्पादनहरू पनि यसपालि हामीले यो मेलामा पनि प्रदर्शनमा राखेका छौँ।
अनि मेलामा चाहिँ अरू के कस्ता वस्तुहरू राखिएका छन्?
अब नेपालमा उत्पादित हस्तकलादेखि लिएर नेपालमा उत्पादित वस्तुहरू, खाद्यान्न वस्तुहरू, जडीबुटीबाट बनेका सामानहरू, र खास गरी यसपालि मेलामा मुख्य आकर्षण केन्द्र हाम्रो बाल उद्यान रोबोट डाइनोसोर आइरहेको आजदेखि सञ्चालनमा आउँछ। त्यो मौसमको कारणले गर्दा त्यो हामीले टाइमले जडान गर्न सकेका थिएनौँ। यस क्षेत्रका बालबालिका र यस क्षेत्रकै मान्छेको लागि नौलो एउटा आकर्षणको त्यसमा रोबोटिक डाइनोसोर पनि आइरहेको छ। टुर प्याकेजको व्यवस्था पनि गरेका छौँ।
कहाँदेखि कहाँसम्मको लागि?
यो हाम्रो कञ्चनपुरमै शुक्ला फाटा, धुलुङ्गिया, भङ्गेनी धाम र बेतकोट।
अहिलेसम्म कतिजनाले मेलाको अवलोकन गरिसकेका छन् नि?
त्यो एक्ज्याक्ट त अहिले 2 दिन हाम्रो मेला सञ्चालन हो। ओपनिङको दिन त मौसम खराबीको कारणले पनि हामीले मेला सञ्चालन गर्न सकेनौँ। यो 2 दिनको अवधिमा झन्डै 20,000 अवलोकनकर्ताले अवलोकन गरे।
हजुर, मेला अवधिभर चाहिँ कतिजनाले अवलोकन गर्ने आकलन गर्नुभएको छ?
हामीले 1,00,000 अवलोकनकर्ताहरूको आकलन गरेका छौँ। विगतको मेलाहरूको अनुभव हेरेर 1,00,000 जति दर्शकहरू चाहिँ अवलोकन गर्छ।
हजुर, अनि आमदानी चाहिँ कति जति हुने लक्ष्य लिनुभएको छ नि?
अब आमदानी त त्यही हिसाबले हजुरको हाम्रो यो टिकटको हिसाबले हेर्दा पनि जति अवलोकनकर्ता आउँछ त्यसमा अब खर्च हाम्रो म्याक्सिमम् सांस्कृतिक तर्फ आउँछ र अन्य व्यवस्थापनमा पनि हाम्रो खर्च आउँछ, आमदानी पनि होला। अब यति नै हुन्छ भनेर हामी अहिले आकलन गर्न सक्दैनौँ।
अनि आमदानी भएको रकम चाहिँ केमा खर्च गर्ने योजना बनाउनु भएको छ नि?
प्रत्येक वर्ष झै हामीले प्रति टिकट केही न केही कार्यहरूमा छुट्याएको भने यसपालि भङ्गेनी धामको लागि हामीले प्रति टिकट 1 रुपियाँ छुट्याएका छौँ। अनि बाँकी हामीले हाम्रो यस क्षेत्रमा अब उद्योग वाणी सङ्घले जुन कार्यहरू गरिरहेको छ यहाँहरूले देख्नु नै भयो होला, त्यो सामाजिक क्षेत्रमा, शैक्षिक क्षेत्रमा लिएर आफ्नो कार्यालय व्यवस्थापनतर्फ त्यसको खर्च।
अनि मेलालाई चाहिँ व्यवस्थित रूपमा सञ्चालन गर्न सुरक्षा लगायत अन्य कुराको व्यवस्था के कस्तो छ?
सुरक्षाको व्यवस्था एकदमै राम्रो छ। हामीले जिल्ला प्रहरी, जिल्ला प्रशासन र यस क्षेत्रका लोकल सुरक्षा एजेन्सीहरूसँग मिलेर काम गरिरहेको छौँ। यसमा प्रशासनले पनि हामीलाई राम्रै सहयोग गरिरहेको छ।
हुन्छ सर, समय दिनुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
यहाँलाई पनि धन्यवाद।
अब पालो श्रोता विचारको पर्या पर्यटनको नाम जोडेर गरिने महोत्सवले पर्या पर्यटनमा कतिको योगदान पुगाए जस्तो लाग्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ आजको श्रोता विचार।
रेखाबाट, अब त्यहाँ भित्र के छ सामान, कसरी उपलब्ध हुन्छ, के नयाँ आइटमहरू छन्, त्यही अनुसार अब पर्यटक आउँछन्, आइराखेका छन्। हिजो पनि थियो, भिडै थियो, उसहरू पनि भ्यालेन्टाइन थियो।
लोकेन्द्र सिंह धामी, हाम्रो जुन कञ्चनपुर उद्योग वाणिज्य सङ्घको महोत्सव मेला लागेको छ, त्यसमा पक्कै पनि पर्यटनको उत्थानको लागि त्यसले के न के अवश्य नै फाइदा गर्नेछ र त्यसमा हामीले पनि आफ्नो ठाउँमा रहेको विभिन्न अनि अवस्थामा रहेका क्षेत्रहरूलाई प्रचार प्रसारमा ल्याउनु पर्छ र समृद्ध नेपालको लागि पहल गर्नुपर्छ र विशेष गरेर अहिलेको समय अनुसार नै प्रचार प्रसारमा जोड दिनुपर्छ।
लक्ष्मण सिंह विष्ट, यिनीहरूले गर्न त धेरै राम्रो गरेका छन्, तैपनि यसले यिनीहरूले के गर्नुपर्ने थियो, बाहिरको चिजहरू सामग्रीहरू जो उत्पादन हुन्छ नि गाउँमा उत्पादन हुने सामानलाई त्यो बजारमा ल्याउनु पर्ने थियो कि। सहरमा त त्यसै सधैँ छ, सहरलाई मात्रै केन्द्रित नगरेर गाउँ गाउँसम्म पुग्नु पर्छ जस्तो लाग्छ मलाई त।
ठिकै छ, अब यसले पहिले त कृषि संस्था व्यापार र चाहिँ मतलब यहाँको मतलब चाहिँ प्रस्थान चाहिँ धेरै राम्रो चाहिँ पुर्याएको छ। यसरी गर्दा गर्दै चाहिँ मतलब आफ्नो यहाँको विकास हुन्छ अनि चाहिँ कुनै क्षेत्रको लागि पनि अगाडि बढ्न सक्छ।
निनबहादुर विष्ट, पर्यटनको नाम त अब यही त हो। अब चाहिँ के छ भनेपछि अब लोकतन्त्र भन्छन्, जतासुकै चाहिँ नि कमाउने बुद्धि छ। हेर्नु उद्योग वाणी सङ्घले चाहिँ नि अब चाहिँ भनौँ पर्यटकको नाम पारेर यो 7 नम्बर प्रदेशलाई ऊ गर्ने भनेर अनेक गर्छन्। यिनले चाहिँ नि खालि यो एउटा देखावटी नाम मात्रै चाहिँ नि पर्यटनको नाम पार्ने हुन्। त्यहाँ पर्यटक चाहिँ आए जसो त हामीलाई त कोही पनि लाग्दैन। पोहोर परार त बाहिर पनि त्यो भनौँ सबै चर्खा सर्खा कुवा के भन्थे सबै हुन्थे, अहिले त त्यो पनि छैन। यो उद्योग वाणी सङ्घले एक ठेकदारलाई ठेका दिँदो रहेछ, यो बुझ्दाखेरि एक चाहिँ व्यापारीलाई चाहिँ नि भनौँ देशी जो भए पनि ठेका दिँदैछ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँ अहिले शुक्लाफाटा एफएम 90.4 मेगाहर्ज, बारासिङ एफएम 102.2, बझाङ साइपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि फेरि उपस्थित हुनेछौँ, पर्खिनुहोला।
डोकला मसला चियामा छ दालचिनी, ल्वाङ, सुकुमेल, मरिच र अदुवाको 5 प्राकृतिक गुण, जसले चिया बन्छ स्वादिलो, शरीर हुन्छ फुर्तिलो। डोकला मसला चिया, पञ्चबुटीको जादु।
के तपाईँ आफू वा तपाईँको कोही आफन्त दीर्घ रोगी हुनुहुन्छ?
औषधि गर्दा गर्दै सन्चो नभई हार खाइसक्नु भएको छ?
यदि छ भने चिन्ता लिनु पर्दैन, हामी प्राकृतिक चिकित्सा पद्धतिद्वारा सम्पूर्ण रोगहरूको कारणको निवारण गर्दछौँ।
आउनुहोस्, एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्।
सम्पर्क आयुर सदन प्राइभेट लिमिटेड सपोर्ट सेन्टर, धनगढी क्याम्पस चोकबाट 100 मिटर उत्तर। सम्पर्क नम्बर 9814562639।
शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालयको सूचना। सुक्खा तथा गर्मी मौसममा वन डडेलो लाग्ने सम्भावना बढी भएको हुँदा सबैजनाले सावधानी अपनाऊ। वन डडेलो लाग्दा वन क्षेत्रमा रहेका अरबौं मूल्यका काठ, अमूल्य जडीबुटी, वनस्पति तथा वन्यजन्तुको समेत नोक्सानी र वन डडेलोबाट निस्कने धुवाका कारणले गर्दा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पर्दछ। अनियन्त्रित रूपमा प्रत्येक वर्ष लाग्ने वन डडेलोका कारण माटोको उर्वरा शक्ति समेत नोक्सान भई कालान्तरमा वन क्षेत्र मरुभूमिकरण हुने हुँदा सबैजना वन डडेलो नियन्त्रण गर्न सहभागी हौ। सार्वजनिक वन क्षेत्र मेरो होइन, यो त सरकारको वन हो भन्ने सोचाइलाई बदली सार्वजनिक वन क्षेत्र हामी कञ्चनपुरवासीको साझा सम्पत्ति हो, यसको सुरक्षा गर्नु हामी सबैको दायित्व हो भन्ने भावनाको विकास गरौँ। वनमा डडेलो लगाउँदा यसबाट लाखौं बिरुवा तथा जीव जन्तु समेत डडेर मर्ने हुँदा वनमा आगो लगाउनु महापाप हो। वनमा डडेलो लगाउने व्यक्तिलाई क्षति भएको वन पैदावारको बिगोको दोब्बर जरिवाना र 1 वर्षसम्म कैद सजाय हुने व्यवस्था राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 गरेको छ। अत कोही पनि वन डडेलो लगाउने कार्यमा संलग्न नहौ। यदि कुनै ठाउँमा वन डडेलो लागेमा स्थानीय समुदायको पहलमा तत्काल आगो निभाऊ। थप सहयोगका लागि नजिकका निकुञ्ज कार्यालय, वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ। वन डडेलो लाग्न नदी हाम्रो अमूल्य सम्पत्तिको सुरक्षा गरौँ र वातावरण समेत जोगाऊ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालय, मजगाउँ, कञ्चनपुर। सम्पर्क फोन 0979704309।
खाद्य श्रृङ्खलाको सबैभन्दा माथि रहने भएकाले बाघले सम्पूर्ण वातावरणलाई सन्तुलित राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ।
त्यसैले सम्पूर्ण वातावरणको संरक्षण गर्न सुन्दर जीव बाघ र यसको बासस्थानको संरक्षणमा आजैबाट सहयोग पुर्याउँ।
पैसा नलाग्ने टेलिफोन नम्बर 1660952001 फोन गरी वन्यजन्तु तथा चोरी सिकारी सम्बन्धी कुनै पनि सूचना एवं जानकारी गोप्य रूपमा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालयमा दिउँ।
IUCN तथा KFW को सहयोगमा जुलोजिकल सोसाइटी अफ लन्डन ZSL नेपाल द्वारा संचालित एकीकृत बाघ तथा बासस्थान संरक्षण परियोजना।
अनिश्चित भविष्यलाई सुरक्षित गराउनु, सबै खाले निर्माणलाई मजबुत गराउनु, दिन्छ जिन्दगी भर सुरक्षाको प्रत्याभूति, भविष्यको भरोसा गोयनका गोल्डी एमटी।
तीन दशक को अनुभव, निर्माण क्षेत्र को गौरव, गोइंग का गोल्ड TMT।
कञ्चनपुरका पत्रकारहरूको वृत्ति विकासका लागि आजदेखि 3 दिने तालिम सुरु भएको छ। पत्रकारहरूलाई पत्रकारितासँग सम्बन्धित प्रमुख कानून र आचार संहिताका बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो। नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कञ्चनपुरको संयोजनमा र नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय सूचना विभागको आयोजनामा तालिमको सुरुवात गरिएको हो। पत्रकारितासँग सम्बन्धित कानूनको विषयमा र आचार संहिताको विषयमा केन्द्रित रहेर मोफसलका पत्रकारलाई तालिम दिन थालिएको हो। नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीको सभापतित्वमा सुरु भएको तालिममा प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख सानुमाया बुढा थापा महर रहनु भएको थियो। विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूलाई के कस्ता कानून निर्माण गरिएका छन् र पत्रकारले आचार संहिता के कसरी पालना गर्ने भन्ने विषयमा तालिममा सिकाउन खोजिएको हो। विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रता लगायत नागरिकका आधारभूत हकहरूको संरक्षण र सम्वर्धन र प्रचलनका लागि पत्रकारिताका सिद्धान्त, पेसागत मर्यादा, जवाबदेहिता एवं उत्तरदायित्व बनाउनका लागि यो तालिम फलदायी हुने विश्वास लिइएको छ। तालिम फागुन 5 गतेसम्म चल्नेछ। तालिमको सहजीकरण डाक्टर सुरेश आचार्य र उमित बागचन्दले गर्नुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले एनसेल मोबाइलको टावरमा क्षति पुर्याउन थालेपछि डोटीमा रहेका एनसेलका टावरमा प्रहरीले आफ्नो निगरानी बढाएको छ। डोटीमा रहेका एनसेलका टावरहरूको सङ्ख्या सङ्कलन गरी प्रहरीले छड्के रूपमा टावरमा आफ्नो निगरानी बढाउन थालेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। त्यस्तै एनसेलको टावरमा क्षति पुर्याउने विप्लव समूहका कार्यकर्ताहरूको पनि प्रहरीले तथ्याङ्क सङ्कलन गरिरहेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले डोटीमा रहेका नेकपा का कार्यकर्ता तथा नेताहरूको बसाई उठाइदेखि को कहाँ र किन गए सबै सङ्कलन गरिरहेको छ।
प्रचार प्रसारको अभावमा शुक्लफाटा राष्ट्रिय निकुञ्ज ओझेलमा परेको छ। कञ्चनपुरको 305 वर्ग किलोमिटर क्षेत्रफल ओगटेको निकुञ्ज पर्यटनको आकर्षक गन्तव्य भए पनि सरकारवाला निकायको उदासीनताका कारण ओझेलमा परेको हो। कञ्चनपुरको शुक्लफाटा राष्ट्रिय निकुञ्ज 2026 सालमा शिकार आरक्षको रूपमा स्थापना गरी संरक्षण गरिएको हो। संरक्षणको क्रममा 2032 सालमा शुक्लफाटा वन्यजन्तु आरक्षको रूपमा स्थापना भयो र 2073 साल फागुन 9 गते वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा परिवर्तन गरियो। तर पर्यटनको आकर्षणका हिसाबले सम्भावनाको राम्रो केन्द्र हुँदाहुँदै पनि सरकारवाला निकायको उदासीनता र प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको छ। 665 प्रजातिका वनस्पति, 53 बढी प्रजातिका वन्यजन्तु, ताल तलैया, 35 प्रजातिका पुतली, 424 प्रजातिका चराहरू र विभिन्न वन्यजन्तु पाइने शुक्लफाटा राष्ट्रिय निकुञ्जमा सम्बन्धित निकायहरूले गर्नुपर्ने व्यवस्थापन र प्रचार प्रसार कार्य नगरेका कारण निकुञ्जमा पश्चिमी नाका भएर आउने हजारौँ पर्यटकहरूमा करिब 10% जति मात्र निकुञ्ज भ्रमणका लागि आउने गर्दछन्। निकुञ्जको प्रचार प्रसारमा सबै तहबाट सहयोग पुर्याउनु पर्ने शुक्लफाटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकालले बताउनुभयो।
कृषि उत्पादन बढाउन सरकारले अनुदान र ऋण उपलब्ध गराउँदै आएको छ। गैर सरकारी सङ्घ संस्थाले पनि कृषि उत्पादन वृद्धिका लागि कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। बिउ बिजनदेखि कृषि औजार वितरणसँगै कृषकलाई उत्साहित बनाउन सरकारले एउटै जिल्लामा पनि वर्षेनी करोडौँ रुपियाँ लगानी गरिरहेको छ। तर भारतबाट आयात हुने खाद्यान्न तथा तरकारी र फलफुलको परिणाम हेर्ने हो भने आयात बढिरहेको छ। प्रदेश 7 का मुख्य नाकाहरू कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीबाट दिनहुँ जसो लाखौँको परिणाममा खाद्यान्न र तरकारी भित्रिने गरेको छ। क्षेत्रीय प्लान्टको क्वारेन्टाइन कार्यालय गड्डाचौकीका अनुसार गत आर्थिक वर्ष 73-74 37 करोड रुपियाँको खाद्यान्न, 13.5 करोड रुपियाँको तरकारी, 23 करोड रुपियाँको आलु तथा 12 करोड रुपियाँ बढीको फलफुल भारतबाट आयात गरिएको थियो। यसै गरी 12 करोड रुपियाँ बढीको तेलहन र 37 करोड रुपियाँको पशुदाना आयात भएको कार्यालयले जनाएको छ। खाद्यान्नतर्फ 14 करोड रुपियाँको चामल र 23 करोड रुपियाँको गहुँ आयात भएको छ। त्यसै गरी तरकारीमध्ये 2.5 करोड रुपियाँको टमाटर र 1 करोड रुपियाँको प्याज आयात भएको छ। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा खाद्यान्न तथा तरकारी आयात अझ बढ्ने कार्यालयले अनुमान गरेको छ। क्षेत्रीय प्लान्ट कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकको अवधिमा 4.5 करोड रुपियाँको गहुँ र 4 करोड रुपियाँ बढीको चामल आयात भएको छ। त्यसै गरी 5 करोड रुपियाँको तरकारी र 6 करोडको फलफुल आयात भइरहेको प्लान्ट क्वारेन्टाइन अधिकृत गजाधर जोशीले बताउनुभयो।
कैलालीको कैलारी गाउँपालिका वडा नम्बर 7 स्थित रतनपुरमा दुध सङ्कलन केन्द्र स्थापना गरिएको छ। ग्रामीण क्षेत्रमा उत्पाद हुने दुध सङ्कलन तथा बिक्री गर्ने उद्देश्यले 28,98,000 रुपियाँ लगानी गरेर दुध सङ्कलन केन्द्र स्थापना गरिएको हो। कैलारी गाउँपालिकाको वडा नम्बर 7 ठुलो लगानीमा स्थापना भएको यो नै पहिलो व्यापारिक संस्थान बनेको छ। गरिबी निवारण कोषको 24,45,000 र स्थानीय श्रमदानबाट 4,42,000 रुपियाँ दुध सङ्कलन केन्द्र स्थापनामा लगानी भएको छ। केन्द्रमा एउटा चिलिङ भ्याट, डिप फ्रिज, दुध नाप्ने मेसिन लगायत रहेको जनाइएको छ। सुरुवाती चरणमा केही दिन दुध सङ्कलन गरेको केन्द्रले प्राविधिक गडबडीका कारण रोकिएको सङ्कलन कार्यलाई निरन्तरता दिने तयारी गरेको वडा नम्बर 7 वडा अध्यक्ष कमल बहादुर चौधरीले बताउनुभयो। ग्रामीण क्षेत्रमा उत्पादित दुधलाई किसानले हसुलिया, पबेरा र भारतको चन्दन चौकी बजारमा लगेर बिक्री गर्दै आएका छन्। दुध सङ्कलन केन्द्र सुचारू भएमा दुध उत्पादन गर्ने कृषकलाई धेरै सहज हुने स्थानीय मुसम्पी देवी चौधरीले बताउनुभयो।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको झरनासागर सामुदायिक मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहमा नयाँ कार्यसमिति चयन गरिएको छ। हालै सम्पन्न भएको सामुदायिक वनको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो। अधिवेशनले दशीराम राणा, दर्शु राणाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। हाल सामुदायिक वनमा माछा पालन, वृक्षारोपण र सडक मर्मत भएको छ। झरनासागर सामुदायिक वनको घर निर्माणका लागि समितिले आर्थिक सहयोग गर्न दात्री निकाय एवं सरकारवाला निकायसँग माग समेत गरेको छ।
नेपाली काङ्ग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज बिहान 11 बजे प्रधानमन्त्री निवास बालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको हो। उहाँले सम्बोधनको क्रममा आफ्नो सरकारलाई सफल बनाउन सहयोग गर्ने सरकारी कर्मचारी, मन्त्रीहरू, आफ्ना पार्टीका नेता लगायत सबैलाई धन्यवाद दिनुभयो। तीन तहको निर्वाचन गराउनु नै आफ्नो सरकारको महत्त्वपूर्ण उपलब्धि भएको भन्दै उहाँले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पूरा गर्न दिएको जिम्मेवारी आफूले सफलतापूर्वक पूरा गरेको दावी गर्नुभयो। आफू सरकारमा रहँदा विकासमा काम धिमे गतिमा भएको भन्ने उहाँले स्वीकार गर्नुभयो। आफू प्रधानमन्त्री हुँदा निर्वाचन आचार संहिता लागू भएकोले तीव्र गतिमा विकास गर्न नसकेको उहाँको भनाइ थियो। आफ्नो कार्यकालमा बुढी गण्डकी, माथिल्लो तामाकोशी, पोखरा विमानस्थल लगायतका राष्ट्रिय गौरवका आयोजनामा काम अघि बढेको उहाँले दावी गर्नुभयो। प्रधानमन्त्री देउवाले तीन तहको निर्वाचन सम्पन्न गराएर सङ्घीय लोकतन्त्रलाई अझै मजबुत बनाएको बताउनुभयो। उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउन सफल भएको दावी गर्नुभयो।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा भएको खर्चको विवरण छिटो बुझाउन निर्वाचन आयोगले सम्पूर्ण उम्मेद्वारलाई सूचित गरेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश अनुसार निर्वाचनमा उम्मेद्वारले खर्च गर्न पाउने रकमको हद आयोगले तोक्ने व्यवस्था रहेको छ। निर्वाचनको अवधिमा भएको सम्पूर्ण खर्चको विवरण उम्मेद्वार वा तिनका प्रतिनिधिले निर्वाचनको परिणाम घोषणा भएको मितिले 30 दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष बुझाउनु पर्ने कानुनी व्यवस्था रहेको छ। राष्ट्रिय सभा सदस्यका उम्मेद्वारहरूले बढीमा 3,50,000 खर्च गर्न पाउने रकमको सीमा तोकिएको थियो। राष्ट्रिय सभा सदस्यको निर्वाचन गत माघ 24 गते भई 28 माघमा परिणाम सार्वजनिक भएको थियो। राष्ट्रिय सभा सदस्य निर्वाचनमा 9 राजनीतिक दलका 81 जनाले उम्मेदवारी दिएका थिए। आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान केन्द्र स्थापना भएका जिल्ला निर्वाचन कार्यालय वा आयोग समक्ष खर्चको विवरण पेश गर्न भनेको छ।
आइसिसी विश्व लिग क्रिकेट लिग डिभिजन टूको उपाधिका लागि नेपालले युएई विरुद्ध 278 रनको लक्ष्य पाएको छ। आज नामिबियामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएले निर्धारित 50 ओभरमा 4 विकेट गुमाएर 277 रन जोडेको हो। बलिङतर्फ नेपालका बसन्त रेग्मी, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिए। नेपालले डिभिजन टूको चालु प्रतियोगितामा पाएको यो सबैभन्दा धेरै लक्ष्य हो। यसैबीच कञ्चनपुरको भीमदत्त नगरपालिका भाँसी 3 जारी खसी कप फुटबल प्रतियोगिताको आज भएको खेल बराबरीमा टुङ्गिएको छ। आज दिव्यज्योति दैजी र नवयुग क्लब गैल नदीबीच भएको खेलमा गैल नदीको तर्फबाट प्रमोद थाइवा र कृष्ण थापाले एक एक गोल गरे भने ओकिल सिंहले 2 गोल गरेपछि खेल बराबरीमा टुङ्गिएको हो। सुदीप देवकोटाको संयोजनमा भाँसी टिमले आयोजना गरेको खसी कप फुटबल प्रतियोगिता फागुन 10 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कञ्चनपुरका 8 टिमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुने टिमलाई खसी तथा दोस्रो हुने टिमलाई ट्रफी प्रदान गरिने भाँसी टिमका म्यानेजर भीम बहादुर चन्दले जानकारी दिनुभएको छ।
समाचार बुलेटिन सक्नु अघि यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री ओलीद्वारा शपथ, 3 सदस्यीय मन्त्री परिषद गठन। प्रदेश नम्बर 7 डोटीबाट निर्वाचित माओवादी केन्द्रका सांसद त्रिलोचन भट्ट मुख्यमन्त्रीमा नियुक्त।
विप्लव निकट नेकपा माओवादीले स्थानीय सरकारले लिँदै आएको कर बढाएको प्रति आपत्ति। कञ्चनपुरको कृष्णपुरमा श्रीमान पुटपिट गरी आफ्नै श्रीमतीको हत्या।
खर्चको विवरण बुझाउन राष्ट्रिय सभा उम्मेद्वारलाई निर्वाचन आयोगको निर्देशन। देउबाद्वारा प्रधानमन्त्रीबाट राजीनामा।
डिभिजन टूको उपाधिका लागि नेपाललाई 278 रनको लक्ष्य।
हुन्छ त अहिलेलाई शुक्ल फाटा समाचार सकियो। तपाईँका गाउँठाउँमा पनि कुनै घटना, समस्या अथवा समाचार भए हामीलाई 0995 5574 सम्पर्क गरेर टिपाउन सक्नुहुन्छ। हामी तपाईँका समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्नेछौँ। प्राविधिक मित्र मोहन ओझासँगै ओम प्रकाश पाण्डे र म चुडामणि अरियाल पनि बिदा हुन्छु। हस्त नमस्कार।